घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। कूटनैतिक तवरबाट नेपाल र भारतबीच उत्पन्न सीमा विवादको समाधान गर्नुपर्ने काङ्ग्रेस सभापति देउबाको भनाई। कञ्चनपुरमा रहेका आरक्ष पीडितहरूको समस्या समाधान गर्न सरकारवालाद्वारा चासो व्यक्त। खप्तड हेर्न आउने पर्यटकहरूको संख्या दिन प्रतिदिन बढ्दै। कञ्चनपुरको लालझाडी गाउँपालिकामा वडाकारले सार्न राखेको भन्दै विरोध प्रदर्शन, गाउँपालिका अध्यक्षको पुतला दहन। निजामती कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्दा कार्य सम्पादन मूल्याङ्कनलाई बढी अङ्क दिइने। नेपाल भ्रमण वर्षको प्रचारका लागि देशभरका सार्वजनिक सवारी साधनमा प्रचार सामग्री टाँसिने र महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपलब्धि।
खानु खाएके मिठी न खेलन आइए हला।
तिरसन खेलत कितो अच्छो लागत है।
अहाँ आपन खेल के मिर घर जाएंगे उसंगे कथा पढ़ेंगे हला।
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेर पढ़ो भा सुनत फिर है।
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तिर और मेरे बात कितो मिलता है।
तभी तो आपन मिलन वाले संगी भाई है।
कक्षा 1, 2, 3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सीखा था उतुए जद्दी समय दियो। दिन के कम से कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनैतिक दबरबाट नेपाल र भारतबीच उत्पन्न सीमा विवादको समाधान गर्नुपर्ने बताउनु भएको छ। कैलाली स्थित धनगढी विमानस्थलमा प्रेस युनियनले आज बेलुकी आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सो कुरा बताउनु भएको हो। उहाँले नारा जुलुस लगाएर भन्दा पनि कूटनैतिक दबरबाट आफ्नो भूमि फिर्ता गर्नुपर्ने देउवाले स्पष्ट पार्नुभयो। महाकालीलाई दुवै देश को सीमा नदी मानिएको भएकाले त्यसैबाट आधा पानी नेपालले र आधा भारतले पाउने सहमति भएको बताउनु हुँदै देउवाले कालापानी नेपालकै भूमि भएको पनि बताउनु भएको हो। लिपु लेख त्रिदी सेनाका भएकाले यसै अनुरूप समाधान खोजिनुपर्ने देउबाको भनाइ थियो। देउबासँगै उहाँका पत्नी आरजु देउबा पनि आज कैलालीको धनगढी पुग्नु भएको हो। कैलाली र कञ्चनपुरमा हुने पार्टीका कार्यक्रममा सहभागी हुन देउबा धनगढी आउनु भएको हो। कञ्चनपुरमा रहेका आरक्ष पीडितहरूको समस्या समाधान गर्नका लागि सरकारवालाहरूले चासो देखाएका छन्। आज मात्रै कञ्चनपुर क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य नरबहादुर धामी लगायत प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा थायी रूपमा आरक्ष पीडितको समस्या समाधान गर्नका लागि गठित 5 सदस्यीय टोलीले कञ्चनपुरको ढक्का चान्देव शिविर र तारापुर शिविरको प्रत्यक्ष अवलोकन गरी पीडितहरूसँग छलफल गरेको छ। सो टोलीका संयोजक भूपेन्द्र थापा, सचिव उदय भण्डारी, त्यसै गरी टोलीका सदस्यहरू राधा गेवाली, राजबहादुर बुढा, शान्ति पाखरिन लगायत सरकारवालाहरूले आरक्ष पीडितहरूको समस्या समाधान गर्ने उद्देश्यले शिविरको अवलोकन गर्नुभएको नेकपाका युवा नेता नवराज अहिरले शुक्ला फाटा एफएमलाई जानकारी दिनुभएको छ। प्रतिनिधि सभा सदस्य धामीले पटक पटक संसदको बैठकमा आरक्ष पीडितका समस्या समाधान गर्न सरकार समक्ष माग गर्नुभएको थियो। विक्रम सम्बत 2075 साल फागुन 22 गतेको प्रतिनिधि सभा बैठकमा पनि आरक्ष पीडितकै विषयमा कुरा उठाइएको थियो। सोही बमोजिम विक्रम सम्बत 2075 साल फागुन महिनाकै 27 गते पुनः संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनका निम्ति लिखित व्यवहार पेश गरी दर्ता गर्नु भएको थियो। सोही अनुरूप प्रतिनिधि सभा सदस्य नरबहादुर धामीकै पहलमा आज ढक्का चान्देव र तारापुर शिविरको अवलोकन र पीडितहरूसँग छलफल गरिएको हो। छलफलमा आरक्षी पीडितहरूले जुनसुकै स्थानमा भए पनि आफूहरूको बसोबासको व्यवस्था गरिदिन माग गरेका छन्। उनीहरूले आफूहरूलाई बसोबास तथा खानेपानीको अभाव लगायतका समस्याहरू रहेको र बेला बेलामा जङ्गली हात्तीको समेत आतंक कायमै रहेकाले यी समस्या समाधान गरिदिन माग गरेका छन्। यस्तै संवाद समूह कञ्चनपुरले कञ्चनपुरमा रहेका सबै शिविरमा आरक्षी पीडितका समस्याको समाधानका लागि सहजीकरण गर्दै आएको छ। संवाद समूहले कञ्चनपुरका स्थानीय तहका प्रमुख उपप्रमुख तथा अन्य सबै सरोकारवालाहरूसँग आरक्षी पीडितहरूको समस्या समाधान गर्न समय समयमा सहजीकरण गर्दै आएको संवाद समूहका प्रशिक्षक तुलसी जोशीले जानकारी दिनुभयो। संवाद समूहले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू, नागरिक समाज तथा अन्य सरोकारवालाहरूसँग पटक पटक वृहत छलफल गर्दै आएको जोशीले बताउनुभयो। आरक्षी पीडितहरूको समस्या साझा समस्या भएकाले यो समस्याको समाधान गर्नका लागि सबै पक्षको ध्यान जानुपर्ने संवाद समूह कञ्चनपुरले बताएको छ। संवाद समूह कञ्चनपुरले विगतमा आरक्षी पीडितहरूको समस्या समाधान गर्नका लागि पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, पूर्व उप प्रधानमन्त्री तथा नेकपाका नेता भीम रावल लगायत शीर्ष नेताहरूसँग समेत पटक पटक आरक्षी पीडितका समस्याका सवालका बारेमा सहजीकरण गरिसकेको संवाद समूहका शिक्षक तुलसी जोशीले जानकारी दिनुभएको छ। तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्षका कारण विस्थापित भएका पीडितहरूको समस्याको समाधान गर्न पछिल्लो समय सरकारवालाहरूले चासो देखाएपछि आरक्षी पीडितहरू समस्या समाधान हुनेतर्फ आशावादी देखिएका छन्। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने संख्या दिन प्रतिदिन बढ्न थालेको छ। नेपाल भ्रमण वर्ष 2020 पूर्व सन्ध्यामा खप्तड आउने पर्यटकहरूको चाप दिन प्रतिदिन बढ्दै गएपछि बोझाङतर्फको खप्तड जाने अन्तिम गाउँ दारुगाउँमा पर्यटकहरूको सेवा सुविधाका लागि स्थानीयहरू होमस्टेको तयारीमा जुटेका छन्। पछिल्लो समयमा पर्यटकहरूलाई लक्षित गरी खप्तड छान्ना गाउँपालिकाले पर्यटकहरूका लागि आवश्यक वातावरण तयार गर्न छलफल समेत गरेको छ। जय पृथ्वी राजमार्गका तमैलदेखि लामातोला हुँदै दारुगाउँसम्मको यातायातको सुविधालाई भरपर्दो बनाउन सडकको स्तरोन्नति, दारुगाउँमा होमस्टेका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयको आर्थिक सहयोगमा कृषि पर्यटनलाई जोडेर लिने हिसाबले दारुगाउँमा यसै आर्थिक वर्षभित्र होमस्टेका लागि केही पूर्वाधार पनि निर्माण हुन लागेको बताउँदै त्यसैसँग मिलेर गाउँपालिकाले समेत आवश्यक वातावरण तयार गर्न सहयोग गर्ने जानकारी दिनु भयो। सडक यातायातबाट 4-5 घण्टा उकालो हिँडेर खप्तड पुगिने हुँदा अहिले खप्तड जाने प्राय सबै पर्यटकहरू बझाङको बाटो छोटो र सजिलो भएकाले त्यतैबाट जाने गर्दछन्। खप्तड आउन जाने मानिसहरूको संख्या बढ्दै गएपछि पर्यटकहरूका लागि आवश्यक घाँस बाँस र आवासका लागि समेत स्थानीयहरूका बीचमा छलफल हुने गरेको स्थानीय टोप खड्काले बताउनु भएको छ। पर्यटकको आकर्षणका लागि गाउँलेहरूको पनि योगदान रहेको छ। दारुगाउँ र मेलतडी दुई गाउँ रहेको सो ठाउँमा गाउँलेहरूको छलफलले मदिरा खाएर हल्ला नगर्ने, पर्यटकहरूलाई राम्रो व्यवहार गर्ने लगायतका कुराहरूका बारेमा गाउँलेहरूका बीचमा छलफल भएको समेत खड्काले बताउनुभयो। साथै पर्यटकहरूका लागि सर्वसुलभ रूपमा घोडाको सुविधा दिने, प्रत्येक घर आँगन सरसफाई गर्ने, पाहुनाहरूसँग राम्रो व्यवहार गर्ने र प्रत्येक घरमा होमस्टे बनाउन आवश्यक तयारी थालनी गरिएको जनाइएको छ। खप्तड आउने जाने कुनै पनि पर्यटक दारुगाउँ मेलतडीमा बसोबास भएमा स्थानीय उत्पादन मात्र खुवाउने र पर्यटकहरूले माग गरेमा स्थानीय लोक संस्कृति पनि प्रदर्शन गर्ने गाउँलेहरूको तयारी रहेको छ। खप्तड आउने पर्यटकहरू कैलालीको धनगढीबाट डडेलधुरा खोडपी हुँदै बझाङ तमेलसम्म गाडीमा पुग्ने गर्दछन्। कञ्चनपुरको लालझडी गाउँपालिका कार्यालयको अगाडि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरूले नै पुतला दहन गरेका छन्। लालझडी गाउँपालिका वडा नम्बर 3 कार्यालय नसार्न माग गर्दै यही कार्तिक 22 गते आफूहरूले लगाएको ताला बुधबार गाउँपालिकाले बालबालिका लगाएर तोडेको आरोपमा गाउँपालिका अध्यक्ष मदन सिंह बडाको पुतला दहन गरिएको आन्दोलनकर्ताहरूको भनाइ छ। गाउँपालिकाले वडा कार्यालयका लागि नयाँ जग्गा खोजी गरी सबैलाई पाएक पर्ने स्थानमा वडा कार्यालयको भवन निर्माण प्रक्रिया थाल्दा हाल वडा कार्यालय रहेको स्थानमै वडा कार्यालय रहनुपर्ने माग गर्दै नेकपाका कार्यकर्ताहरू नै आन्दोलित भएका हुन्। यस सन्दर्भमा लालझडी गाउँपालिकाका अध्यक्ष मदन सेठ बडाएकले विरोधकर्ताहरूसँग बारम्बार छलफल गरेर समस्याको समाधान गर्ने प्रयास गरिए पनि उनीहरूले आफ्नो कुरा राख्ने तर अरूको कुरा नसुनेरै जाने गरेको आरोप लगाउनु भएको जनाइएको छ। लालझडी गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष टीकाराम चौधरीले नयाँ ठाउँमा सार्न राखेको वडा कार्यालय सबैलाई पाएक पर्ने हुँदा आफ्नो निजी स्वार्थपूर्तिका लागि विरोध नगर्न सबैमा आग्रह गर्नु भएको छ। वडा अध्यक्ष चौधरीका अनुसार वडा कार्यालयको भवन निर्माण गर्न आवश्यक जमिनका लागि यसअघि नै 15 दिने सूचना जारी गरिएको थियो। सो समयमा कुनै पक्षबाट चासो नदिइएको तर अहिले आएर केही व्यक्तिले विरोध गरिरहेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो। सुदूरपश्चिम र कर्णाली प्रदेशस्थित मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले जिम्मा पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमबाट हुन नसकेको काम नेपाल टेलिकमलाई जिम्मा लगाएको हो। मन्त्री परिषद बैठकले टेलिकम मार्फत परियोजना अघि बढाउन स्वीकृति दिएपछि यो निर्णय भएको टेलिकमका प्रवक्ता मीन प्रसाद अर्यालले बताउनु भएको छ। एक हप्ताभित्रै टेलिकमसँग प्रक्रिया अघि बढाउनका लागि सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो। नेपाल टेलिकमले रुकुमको मुसिकोटदेखि फाइबर बिछ्याउने काम गर्नेछ। यसअघि दूरसञ्चार प्राधिकरणले सम्झौताको 2 वर्षभित्र काम सघाउने गरी स्मार्ट टेलिकमलाई 3,94,00,000 रुपियाँ परियोजना जिम्मा लगाएको थियो। तर काम निकै सुस्त भएपछि ठेक्का नै खुसिएको थियो। स्मार्टबाट परियोजनाका लागि परिचालन बाफत लिएको 60 करोड बराबरको बैङ्क जमानत र 15 करोडको कार्य सम्पादन जमानत पनि जफत भएको थियो। अब टेलिकमले नयाँ प्रक्रियाबाट सो क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन सुरु गर्नेछ। यो परियोजना मार्फत करिब 2,500 किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइनेछ। प्रदेश नम्बर 5 बाँके बर्दिया कर्णालीका सुर्खेत दैलेख चाजरकोट डोल्पा जुम्ला कालीकोट मुगो हुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम बाजुरा बझाङ डोटी कैलाली कञ्चनपुर टणेलधुरा बैतडी दार्चुला गरी 19 जिल्लामा फाइबर बिछ्याइने जनाइएको छ। आज विश्व मधुमेह दिवस। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2014 भएको सर्वेक्षण अनुसार विश्वभरि 42 करोड वयस्कहरू मधुमेह रोगसँग बाँचिरहेका छन् भने यही तथ्याङ्क सन् 1980 10 करोड हाराहारीमा मात्रै थियो। आज विश्वभरिका 10 मध्ये 1 महिला मधुमेहको शिकार हुने गर्दछन् भने हरेक 7 नवजात शिशुमध्ये 1 ग्यालिस्टेसन डायबिटिसका साथ धरतीमा आउने गर्दछन्। आजको दिन मानवले मधुमेह विरुद्ध आवाज अनि क्रियाशील बुलन्द गर्न नसकेमा भोलिको दिन हरेक मानव उक्त थोपामा मधुमेह नहोला हरेक मानव रक्त थोपामा मधुमेह नहोला भन्न सकिन्न। यस्तै पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा मधुमेहका बिरामीहरूको सङ्ख्या पनि बढ्दै गएको छ। गत आर्थिक वर्ष 75-76 प्रदेशमा 6,512 मधुमेहका सङ्क्रमित भेटिएका थिए। चिकित्सकका अनुसार विगतको तुलनामा यो सङ्ख्या बढी हो। यसरी मधुमेहका सङ्क्रमित सबैभन्दा बढी देखिनेमा कैलाली र त्यसपछि कञ्चनपुर रहेको छ। मानिसहरूको रहन सहनमा आएको परिवर्तनका कारण यसको सङ्क्रमण बढी देखिएकोले स्वास्थ्यप्रति ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् भन्नुहुन्छ हाम्रा कैलाली सहकर्मी निर्मला घनायत।
रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। शरीरमा इन्सुलिन भन्ने हर्मोन कम भयो भने अथवा हर्मोनले राम्रोसँग काम गर्ने अवस्था नभएपछि रगतमा चिनीको मात्रा बढी हुने गर्दछ। यसको समयमा नै सही उपचार हुन सकेन भने विभिन्न जटिलताहरू ल्याउन सक्ने सेती प्रादेशिक अस्पतालका इन्चार्ज डाक्टर जगदीश जोशी बताउनुहुन्छ। उहाँ पछिल्लो समय भयावह रूपमा देखिएको मधुमेह रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्ने बताउनुहुन्छ। एकपटक यो रोग लागिसकेपछि जीवनभर निको नहुने भएकोले यसलाई लाग्न नै नदिन व्यक्ति सजग बन्नुपर्ने उहाँको भनाइ छ।
अब यो देखिनको कारणमा चाहिँ हेर्नुहोस् मैले भने जस्तै कतिपय कुराहरू त मानिसको हातमा छैन होइन, जस्तै टाइप 1 हुन्छ, टाइप 2 डायबिटिज हुन्छ, यस्तै अनि जेस्टेसनल डायबिटिज भन्छ आमाको गर्भबाट नै हुने, वंशाणुगतसँग पनि रिलेटेड छ होइन। त्यसपछि मैले अघि भने जस्तै तपाईँको टाइप 2 डायबिटिजमा स्पेसली के हुन्छ वयस्कहरूमा चाहिँ बढी हुने यो हो र त्यसमा चाहिँ के छ भन्दाखेरि यो हाम्रो खानपिनसँग हाम्रो रेगुलर एक्सर्साइजहरूसँग सम्बन्धित भएको हुनाले हामीले ब्यालेन्स डाइटहरू खायौँ र फिजिकल फिटनेसमा ध्यान दियौँ भने चाहिँ यो रोगलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
केहीमा वंशाणुगत रूपमा यो रोग देखा पर्ने भए पनि हिजो आज अधिकांशमा जीवनशैली र खानपानका कारण कम उमेरमै यो रोग देखिने गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थे बताउनुहुन्छ।
गाउँ गाउँमा स्वास्थ्य सेवा पुग्या भएर अहिले सर्ने रोगहरू एकदम कम छन्, तर नसर्ने रोगहरू अहिले धेरै धेरै बढ्दैछ, जसमध्ये मधुमेह जसलाई हामी डायबिटिज भन्छौँ त्यो पनि एउटा मुख्य रोगभित्रै अहिले नेपाली समुदायको पनि गाउँ गाउँसम्म देखा पर्न थालेको छ होइन। र अहिले गाउँ गाउँमा खेती किसानी गर्ने, दिनभरि काम गर्ने, पैसा बगाएर राख्ने गाउँका मान्छेहरूलाई पनि यो चिनेको मात्र बढेको भन्छ रगतमा, जसलाई मधुमेह पनि भन्छ नेपालीमा, अनि जो डायबिटिज भनिन्छ यो रोगले देखा पर्न थालेको छ।
सुदूरपश्चिममा आर्थिक वर्ष 2073-74 3862 जनामा मधुमेह रोग लागेको भेटियो।
हलमा आउनुहोस्, हामी तपाईँको रोगको जरैदेखि पूर्णतया निदान।
कमल जोशी,
रगतमा चिनीको मात्रा।
महेन्द्रनगर गल्ली नम्बर 1 अस्पताल रोडमा विष्ट डेन्टल सँगै जोडिएको सम्पर्क नम्बर। प्राविधिक कारणवश रिपोर्टमा हुन गएको असुविधाप्रति क्षमा प्रार्थी छौँ। समाचारमा पालो भएको छ श्रोता विचारको। मधुमेह रोगबाट बस्न तपाईँ कस्तो सजगता अप्नाउनुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
कमल जोशी, 99% जस्तो अहिले सुगर रोगको ग्रसित छन्, त्यही भएर विशेष भनेको खानपिन हो, जङ्क फुडहरूले बढी भइरहेछ। म पनि अहिले बाहिरको खाना कन्ट्रोल गरेर घरको चिनी कम खाइरहेको छु, त्यसै गरेर तेलहरू म कम खान्छु। बाहिरको खानाहरू होटलमा यो बासी सडे गरेको म खाँदैन, घरमा राम्रो ताजा खाना खान्छु, रोटी खान्छु, भात खान्छु होइन, त्यही भएर घरमा बनाएको शुद्ध खाना खान्छु।
लोकबहादुर कार्की, बिहानदेखि बेलुकीसम्म काम गरिरहेको हुन्छु, खानपिनमा पनि ज्यादा भावी खाँदैन, चेक त गराइरहन्छु, सिल्लो पिरो कमै खान्छु, त्यति खाँदैन, तारेको माछा भन्दा नतारेको खाँदाखेरि राम्रो हुन्छ। अहिलेसम्म मलाई छैन, अहिले 63 वर्ष भइसक्यो, सचेत त टाइम टाइममा चेक गर्छु, व्यायाम भइहाल्छ। म बिहानै म 3-4 बजेदेखि बस्ने उठ्ने गर्छु।
वीरेन्द्र चौधरी, खास कि मधुमेह रोग अवस्थाहरूको बहुतजना ग्रसित भए, मै त गाउँघरमा आफ्नो हिसाबसे जुन किसिमके बा लोकल लुहा चिज खाना गर्थे, जस्तै कि हरियो सागसब्जी आफ्नो उत्पादन गरल चिज ठिक मेन्टेन हिल बा पोषणयुक्त हाम्रो चाहिँ उह अपिन्दको
घटना विश्लेषण र विचार। शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रवाल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ, राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौं।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
साङ्गीतिक कार्यक्रमको साथमा नेपाल टेलिकमको निशुल्क सिम कार्ड वितरण तथा 4G सिम परिवर्तन गरिने बारे सूचना। यही मिति 2076 कार्तिक 30 गते शनिबार महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन हुन गइरहेको मेगा म्युजिकल जर्नी सिजन 2 सप्तरङ्ग 2 नामक साङ्गीतिक कार्यक्रममा नेपाल टेलिकमको प्रिपेड सिम कार्ड निशुल्क वितरण तथा 4G LTE सेवा प्रयोग गर्न चाहने ग्राहकहरूलाई 4G सिम कार्ड निशुल्क परिवर्तनको सुविधा समेत उपलब्ध गराइने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्।
आवश्यक कागजात, नेपाली नागरिकताको प्रतिलिपि अथवा चालक अनुमति पत्र, मतदाता परिचय पत्र, सरकारी परिचय पत्र, पासपोर्टको प्रतिलिपि मध्ये कुनै एक कागजात,
पासपोर्ट साइजको फोटो एक थान, कलाकारहरू राजेश हमाल,
जितु नेपाल,
सुगम पोखरेल,
मेलिना राई,
रवि ओड,
प्रकाश सपुत,
हिमाल सागर लगायत अन्य कलाकारहरू।
समय बिहान 10 बजेदेखि कार्यक्रम अवधिभर नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरिया कैलाले।
नेपाल टेलिकम, राष्ट्रको संचार।
साधारण सभा हुने बारे सूचना। उख उत्पादक किसान हकित संरक्षण समिति कञ्चनपुरको 7 वार्षिक साधारण सभा यही कार्तिक 30 गते शनिबारका दिन बिहान 10 बजे बिलौरी नगरपालिका वडा नम्बर 8 कलकत्ता हाट बजारमा हुने भएकाले सम्पूर्ण उखु कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। अध्यक्ष हरिचन्द ठकुरी, उखु उत्पादक किसान हकित संरक्षण समिति कञ्चनपुर।
बागेश्वरी बहुद्देश्य सहकारी संस्था लिमिटेड बेलडाणी चार कञ्चनपुरको साधारण सभा हुने बारे सूचना। यस संस्थाको 15 साधारण सभा यही कार्तिक 30 गते शनिबारका दिन बिहान 11 बजे बस्ने भएकाले उक्त साधारण सभामा सम्पूर्ण सेट सदस्यज्यूहरूका साथै यस संस्थाको शुभेच्छुक सम्पूर्ण महानुभावहरूमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। स्थान समितिको कार्यालय, कार्तिक 30 गते शनिबार बिहान 11 बजे। अध्यक्ष रामदत्त भट्ट तथा कार्य समिति परिवार, बागेश्वरी बहुद्देश्य सहकारी संस्था लिमिटेड बेलडाणी चार कञ्चनपुर।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। निजामती कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्दा कार्य सम्पादन मूल्याङ्कन बापत विद्यमान व्यवस्थामा दिइँदै आएको 40 अङ्कबार बढाएर 60 अङ्कबार दिइने भएको छ। नयाँ विधेयकले ऐनको रूप लिएपछि कार्यक्षमता मूल्याङ्कन बापत 60 अङ्कभार दिइने निर्णय प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज गरेको हो। यसै गरी भौगोलिक क्षेत्रमा काम गरे बापत, ज्येष्ठता बापत र शैक्षिक योग्यता गरी कुल 100 पूर्णाङ्क दिइनेछ। बढुवामा तालिम बापतको अङ्कभार हटाइएको छ। सांसदहरूले कार्य सम्पादनलाई बढी अङ्क दिँदा सेवाग्राहीलाई ध्यान नदी माथिल्ला कर्मचारी र विभागीय प्रमुखलाई रिजाउने प्रवृत्ति हावी हुनेतर्फ पनि ध्यान आकर्षण गराएका थिए। समितिले विदेशी मुलुकको थायी आवासीय अनुमति प्राप्त गरेमा वा सामाजिक सञ्जाल वा कुनै सञ्चार माध्यम मार्फत सामाजिक द्वेष वा कलह बढ्ने र हिंसा भड्किने गरी सरकार वा राज्य विरुद्ध कुनै अभिव्यक्ति दिन नपाइने व्यवस्थाको प्रतिवेदनलाई पारित गरेको छ। यसै गरी गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा निवृत्ति भरण रोकिने व्यवस्था गरेको छ। सरकारी कामकाजसँग सम्बन्धित गोप्य राख्नुपर्ने सूचना अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध गराउने र अन्तर्राष्ट्रिय जासुसी संस्थासँग अनैतिक साँठगाँठ गर्ने जस्ता गलत कार्य गर्ने कर्मचारीलाई नकारात्मक सूचीमा राखी 1 वर्षसम्म अध्ययन तालिम लगायतका सुविधाबाट वञ्चित गरिने व्यवस्था पनि पारित भएको छ। बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एउटा सानो परिवर्तन हुन थालेमा सकारात्मक र नकारात्मक दुवै तर्फबाट दबाब आउने प्रवृत्ति भएको सन्दर्भमा विधेयकलाई समय सापेक्ष र समसामयिक बनाउन सांसदहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। खटाएको ठाउँमा नगएर उल्टै धम्की दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा पनि मन्त्रीले जोड दिनुभयो। कुल 84 दफा रहेको मस्यौदा विधेयकमा 56 नम्बरको दफासम्म आजको बैठकले सहमति गरेको छ भने बाँकी दफामा आगामी बैठकमा छलफल हुने समिति सभापति शशी श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद 58 बढाएर 60 वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ। समितिको आजको बैठकमा नेपालीको औसत आयु वृद्धि भएको, न्याय स्वास्थ्य र प्राध्यापन सेवामा 58 माथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्यास समितिलाई ध्यान दिएर उमेर हद वृद्धि गर्ने प्रस्तावमा सहमति भएको हो। राष्ट्रिय मानवाधिकार आयोग नेपाल र मानवाधिकार आयोग मलेसिया बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय मानवाधिकार आयोग नेपालको आयोजनामा काठमाडौँमा सम्पन्न आप्रवासी श्रमिकहरूको अधिकार संरक्षण सम्बन्धी 3 दिने अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम दिन द्विपक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। एसियामा आप्रवासी अधिकारको संरक्षण र प्रवर्धनका लागि राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच सहकार्य सम्बन्धी सिउल मार्गदर्शन नोभेम्बर 2008 सिउलमा अवलम्बन गरिएको र आप्रवासी अधिकार सम्बन्धी राष्ट्रिय मानव मानवाधिकार संस्थाहरूका अन्तर्राष्ट्रिय सम्मेलनका अन्य निष्कर्षहरूमा आधारित समान सहकार्य र साझेदारीको आदान प्रदानको प्रवर्धन गर्ने विषयमा समझदारी भएको हो। समझदारीमा दुवै पक्षले आप्रवासी श्रमिक र तिनका परिवारहरूको अधिकारको सम्मान र संरक्षणका लागि द्विपक्षीय तहमा सहयोग सहकार्य र पैरवीलाई सुदृढ गर्न राष्ट्रिय मानवाधिकार संस्थाहरूको संस्थागत र सञ्चालीकरणलाई अघि बढाउने कुरा समेटिएको छ। यस्तै जे जस्तो हैसियतमा रहेको भए पनि महिला आप्रवासी श्रमिक सहित आप्रवासी श्रमिकहरूको मानवाधिकारको सीमापार संयुक्त निरीक्षण र अनुगमनको सहजीकरणका लागि द्विपक्षीय र क्षेत्रीय तहमा राष्ट्रिय मानवाधिकार संस्थाहरूबीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गर्नेछन्। आप्रवासी श्रमिकहरूको अधिकार उल्लङ्घन सम्बन्धी उजुरीहरूलाई सम्बन्धित देशको विद्यमान श्रम कानुन र अन्य सम्बन्धित कानुन अनुसार पर्याप्त मात्रामा सम्बोधन गरिने जनाइएको छ। आसन्न नेपाल भ्रमण वर्ष सन् 2020 प्रचारका लागि देशभरका सार्वजनिक सवारी साधनहरूमा प्रचार सामग्री टाँसिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त कुराको जानकारी दिनुभएको हो। आजदेखि नेपालमा सञ्चालित करिब 3,00,000 सार्वजनिक सवारी साधनहरूमा नेपाल भ्रमण वर्ष 2020 प्रचार सामग्रीद्वारा सजाइने बताउँदै मन्त्री भट्टराईले स्टिकर र लोगो यातायात व्यवसायहरूलाई वितरण गर्दै यो अभियानको शुभारम्भ गर्नुभएको छ। पर्यटन मन्त्रालयका अनुसार उपत्यकाभित्र 1,000 सवारी चालक र सहचालकहरूलाई भ्रमण वर्ष बारेमा तालिमको व्यवस्था गरिने भएको छ। त्यसै गरी सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाइमा चेतना जगाउन 100 स्वयंसेवक परिचालन गर्ने मन्त्री भट्टराईले जानकारी दिनुभयो। अब खेल खबर। नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बङ्गलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडरेसन एबिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो। ढाकास्थित शहीद सुहराबर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एबिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले मालदिप्सलाई 3-0 सोच सेटमा पराजित गर्यो। नेपालले पहिलो सेट 25-13, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-8 जित्न सफल भएको हो। नेपाली महिला भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो। प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। मालदिव्स शीर्ष दुईमा रहँदै उपाधि भिडन्त पक्का गरेको थियो। नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बङ्गलादेश र मालदिव्सलाई समान 3-0 सोझो सेटमा पराजित गरेको थियो। नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एसियाली खेलकुद सार्कको तयारीका रूपमा समेत लिएको छ। नेपालले हालसम्म स्वर्ण पदक भने जित्न सकेको छैन। 2014 काठमाडौँमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजत पदक नै नेपाली भलिबलका लागि सबैभन्दा ठुलो पदक हो। सागमा नेपालले 3 काँस्य पदक जितिसकेको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कूटनैतिक तवरबाट नेपाल र भारतबीच उत्पन्न सीमा विवादको समाधान गर्नुपर्ने काङ्ग्रेस सभापति देउबाको भनाई। कञ्चनपुरमा रहेका आरक्षण पीडितहरूको समस्या समाधान गर्न सरकारवालाद्वारा चासो व्यक्त। थपतड हेर्न आउने पर्यटकहरूको संख्या दिन प्रतिदिन बढ्दै। कञ्चनपुरको लालझाडी गाउँपालिकामा ओडाकारले सार्न लागेको भन्दै विरोध प्रदर्शन, गाउँपालिका अध्यक्षको पुतला दहन। निजामती कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्दा कार्य सम्पादन मूल्याङ्कनलाई बढी अङ्क दिइने। नेपाल भ्रमण वर्षको प्रचारका लागि देशभरका सार्वजनिक सवारी साधनमा प्रचार सामग्री टाँसिने र महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता। हस्त, समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पाण्डे पनि बिदा हुन्छु। हस्त, नमस्कार।